مومنو برکت کا مہینہ پھر آ گیا ہے مومنو برکت کا مہینہ بخشش کا ہے نجات کا انمول خزینہ رمضان مبارک رمضان مبارک
بسم اللہ الرحمن الرحیم وبئی نستعین وخیر من الناصرین رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. کل بھی ہم نے ماہ مبارک رمضان کی کچھ فضیلتوں کا ذکر کیا تھا اور آج اسی سلسلے کی دوسری نشست ہے. باتیں ساری وہی ہیں جو ہم پہلے سنتے رہتے ہیں ماہ رمضان کے اندر آنے سے پہلے, لیکن کیا ہوتا ہے کہ انسان کو پروردگار نے بنایا ایسے ہے کہ وہ بھول جاتا ہے, اور اگر یہ بھول نہ جائے تو اس کے لیے نقصان دہ بھی ہے. اگر انسان ساری چیزیں یاد رکھے تو اس کو اپنی زندگی کی بہت ساری تلخیاں, بہت ساری ایسی چیزیں کہ جو اس کو غم زدہ کر سکتی ہیں, اس کو ہر وقت یاد رہیں. اس لیے پروردگار نے انسان کو بنایا ایسے کہ وہ بھول جاتا ہے اور اچھی باتیں بھی بھول جاتا ہے. تو اس اچھی باتوں کے لیے کیا ہوتا ہے کہ انسان کو ریپیٹ کرنی پڑتی ہیں, تکرار کرنی پڑتی ہیں, تاکہ ہم ریپیٹ کرتے ہیں تاکہ پھر ہمارا جو انسان کا بدن ہے وہ ان چیزوں کو دوبارہ سنتا ہے خوب دوبارہ. اسی طرح قرآن کے اندر بھی آپ دیکھیں کہ قرآن کے اندر بہت ساری آیات ریپیٹڈ ہیں, ریپیٹ ہو رہی ہیں بار بار. خوب جیسے سورہ رحمان کے اندر خاص طور پہ بار بار فبی ایہ الٰہ ربکما تکذبان, کیا تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. پروردگار بار بار کیا کرتا ہے, انسان کو جانتا ہے, خالق ہے, کیونکہ اس نے ہمیں بنایا ہے وہ ہمیں جانتا ہے ہم لوگ کیسے ہیں. اس لیے ساری چیزیں جو ہے وہ تکرار کرتا ہے تاکہ انسان کا وجود ان ساری چیزوں کو سمجھ سکے. ماہ مبارک بھی ایسے ہی ہے, جب آتا ہے تو ہمیں پتہ ہوتا ہے ہم نے روزے رکھنے ہیں, ہم نے قرآن پڑھنا ہے, ہم نے اچھے کام کرنے ہیں, ہم نے دعائیں پڑھنی ہیں, لیکن کیا ہوتا ہے کہ پھر ہم جیسے لوگوں کو بلاتے ہیں کہ مولانا صاحب دوبارہ آ کے بتا دیں, ہم لوگ بھول گئے. تو یہ کیا ہے کہ ہم تکام بھی وہی چیزیں بتاتے ہیں, ہمیں کوئی نئی چیز تو نہیں بتاتے, لیکن کیا ہے کہ وہ ریپیٹ کرتے ہیں تاکہ ہمارا وجود جو ہے وہ ان چیزوں سے آشنا ہو جائے, لمس کرے. اور جو تھوڑی بہت زندگی میں گڑبڑ ہو رہی ہے کہ انسان رمضان کے علاوہ کسی اور ٹریک پہ چلا جاتا ہے, گاڑی کہیں اور اتر رہی ہے, تو اس گاڑی کو ہم واپس صراط مستقیم پر لے کر آ سکیں. اور ہمارا کوئی اور مقصد نہیں ہے, کیونکہ دیکھیں ماہ مبارک جو ہے وہ, جیسے کل میں نے بتایا کہ دو چیزوں کا ذکر کیا, کہ رمضان ہم لوگوں کو پلٹنے کا موقع دیتا ہے, رمضان جو ہے وہ بہار ہے, اسپرنگ ہے پروردگار سے رابطے کے لیے, ٹھیک ہے. اسی طرح آیت اللہ خامنائی آگے ذکر کرتے ہیں کہ رمضان جو ہے وہ بیسیکلی انسان کی زندگی جو ہے وہ دو ہائی ویز پر ہے. انسان کی زندگی میں دو ہائی وے بالکل پیرلل ہوتے ہیں, کہ ایک ہائی وے وہ ہے جو اس کو سکوت کی طرف یعنی تنزلی کی طرف, نیچے کی طرف, تباہی کی طرف لے جاتا ہے, ٹھیک ہے. اور بالکل یہ جو ہائی وے ہے یہ بالکل اس جگہ سے ساتھ ملا ہوا ہوتا ہے کہ جب انسان پرواز کر جاتا ہے, کمال کی طرف جاتا ہے, اپنے پروردگار کی طرف جاتا ہے. اب یہ انسان کے اپنے اوپر ہے کہ یا شیطان کی طرف چلا جائے اور جہنم کو اختیار کر, یا پھر اپنے پروردگار کی طرف جاتا ہوا جو ہے وہ جنت کی طرف چلا جائے. یہ دونوں ہائی وے ایک ہی جگہ سے ڈائیورٹ ہو رہے ہیں. ایسا نہیں ہے کہ مطلب یہ کہیں اور ہے وہ کہیں اور ہے, نہیں, انسان خود اس اپنی زندگی میں ایسے جگہ پر ہے کہ خود بخود اپنے آپ کو ادھر بھی اتار سکتا ہے اور ادھر بھی اوپر ہائی وے برج کی طرف لے کے جا سکتا ہے ابھی میرے اپنے پہ. اس لیے رمضان کا مہینہ آتا ہے, ہمیں موقع دیتا ہے, چانس دیتا ہے کہ ہم اپنے آپ کو روٹین سے تھوڑا سا چینج کریں, نماز, قرآن, ایک دوسرے کا خیال رکھنا, افطار کرانا اور مناجات, جو کہ اس دعا اس مہینے کے اندر سب سے زیادہ بہترین دسترخوان جو ہے وہ معنوی دسترخوان ہے. اگر ہم ان چیزوں کو اپنی زندگی میں تھوڑا تھوڑا شامل کریں تو خود بخود ہماری لائف جو ہے وہ اس ہائی وے پہ چلی جائے گی جو ہمیں ہمارے پروردگار کی طرف لے جائے گی. اس کے لیے ہم نے کیا کرنا, اس کے لیے ایک تو یہ بھی ہے خود کہ ہم لوگ جو بیٹھے ہوئے ہیں, جمع ہونا, گفتگو کرنا اور چیزوں کو ریپیٹ کرنا, ایک دوسرے سے سیکھنا, یہ خود ایک سٹیپ ہے اس ہائی وے کے لیے. اگر ہم اپنے آپ کو چاہیں تو مسلسل ہم اس اپنے آپ کو اس طرف لے کے جا سکتے ہیں, کیونکہ گریجولی انسان جو ہے وہ جاتا ہے, ایک دفعہ نہیں جا سکتا. ایک دفعہ جانے سے گاڑی, آپ دیکھیں اگر آپ کی گاڑی کسی روڈ پر چل رہی ہے اور آپ ایک دم جو ہے وہ हैंड ब्रेक भी खींच दें और गाड़ी का जो है वो भी मोड़ लें तो गाड़ी उलट जाएगी, गाड़ी गिर जाएगी। इसलिए क्या है, ग्रेजुअली आपने करना है। यानी ये नहीं कि आप एक ही दिन पहला रमज़ान आया तो सारा एक ही सारा एकदम आपने सब छोड़ छाड़, मतलब एक ही दिन मैं कुरान भी ख़त्म कर लूँ मैं और सारी दुआएं भी आज ही पढ़ूँगा और ये सारे काम भी मैच करूँगा। लेकिन होगा क्या, एक ही दिन होगा, दो दिन होगा। और इस गर्मी में जो माशाल्लाह अभी हो रही है तो ज़बान ही नहीं हिल रही है, तो कुरान की तिलावत भी परवरदिगार कैसे करें हम। तो चलें सुन तो सकते हैं, सुन लें, प्ले कर लें, कहीं ना कहीं ये तो कर सकते हैं। तो हमारा वजूद जो है वो क्या है, मतलब देखिए कुरान देखना इबादत है, कुरान खोलना इबादत, कुरान का पढ़ना इबादत, कुरान का सुनना भी इबादत, हर चीज़ इबादत है। खूब अगर पढ़ नहीं सकते तो वाकई बहुत ही ड्राई इतना ज़्यादा हो गया है कि रोज़े की हालत में सख्त है ना, कितना रोज़े के बाद तो चले आदमी थोड़ा सा शरबत वगैरह पानी पी ले तो थोड़ा सा, लेकिन रोज़े की हालत में मैंने ख़ुद अपनी मिसाल दे रहा हूँ, आप माशाल्लाह तो सब मुझसे ज़्यादा परहेजगार हैं, मुझसे हिल नहीं रहा था। मैंने कहा परवरदिगार किस तरह पढ़, क्योंकि हम उसमें चलें आदमी पढ़ नहीं सकता तो सुन सकता है, प्ले कर दे। आजकल तो हर चीज़ जो है वो मोबाइल और सारी चीज़ों पर आ गई। तो क्या है कि हमारे पास बहाना नहीं होना चाहिए, और यही छोटी छोटी सी चीज़ें हैं जो हमें उस सिराते मुस्तकीम के ट्रैक पर लेके जा सकती हैं। अगर हम चाहें तो हमारे पास बहुत ऑप्शंस हैं, और अगर नहीं चाहें तो बैठें टीवी देखें, ड्रामे देखें, फिल्में देखें, बातें करें, व्हाट्सएप करें, सारे काम फेसबुक पे बैठे रहें, ये करें वो करें, तो टाइम हमारा जो है वो गुजर जाएगा टाइम तो। लेकिन अगर हम चाहें तो इसी वक्त को अच्छा कर सकते हैं, इसी वक्त को अपने लिए उस दुनिया के लिए सेव कर सकते हैं कि ये जो वक्त हम गुजार रहे हैं ये वहाँ पर क्रेडिट होता रहे। एक तो ये होगा कि एक वक्त हम गुजार रहे हैं वहाँ पर, दूसरी तरफ क्रेडिट हो रहा है जहन्नुम की तरफ, खुदा ना करे कि वहाँ पर बर्डन बढ़ रहा है। लेकिन एक ये काम हम अच्छा करें तो जन्नत के लिए क्रेडिट हो रहा है, ताकि हमारे लिए, देखें हमने जब यहाँ से जाना है तो खाली हाथ जाना है, हमारे पास कुछ भी नहीं होगा। हमारे पास क्या है कि वो जो कफ़न है बस वही अगर नसीब भी हो गया तो, वरना कितने लोगों को कफ़न भी नसीब नहीं होता। कफ़न के साथ हमारे साथ कुछ भी नहीं है, खाली हैं, खाली हाथ जाएंगे तो वहाँ पर क्या करेंगे जब खड़े होंगे तो। तो कुछ चीज़ें ऐसी होती हैं कि जैसे इमाम सज्जाद अलैहिस्सलाम दुरूद भेजे मोहम्मद वाले अल्लाहुम्मा सल्ली अला इमाम, रात को जा रहे थे तारीकी में अंधेरे में, तो उनके किसी सहाबी ने देखा कि इमाम कुछ सामान उठा के जा रहे, तो क्योंकि इमाम हमारे हर मासूमीन की सीरत ये थी कि रात की तारीकी में लोगों की मदद करते थे, ताकि उनको पता भी नहीं चलता था कि ये इमाम हैं। सामान लेते थे, खाने पीने की चीज़ें हो गई, जो भी चीज़ें ज़माने में होती थी, रोटी नान खजूर ये वो लेकर जाकर फ़ुकरा में तकसीम करते थे। तो साहबी ने देखा कि इमाम कुछ सामान लेकर जा रहे हैं, तो गया कि मैं मौला मैं सामान उठा लेता हूँ। तो इमाम फरमाते हैं कि नहीं, सफ़र बहुत तुलानी है और ज़्यादा राह बहुत थोड़ा है, यानी सफ़र बहुत लंबा है, वो जो सफ़र है वो सफ़र बहुत लंबा है, और ज़्यादा राह किसे कहते हैं, उस सफ़र पे जाने का सामान, तो उतना लंबा जो सफ़र है उसका मेरे पास सामान बहुत थोड़ा है, यानी ये काम तुम मुझे ख़ुद करने दो कि मैं जो ये काम कर रहा हूँ मैं अपने उस सफ़र के लिए काम कर रहा हूँ। यानी इमाम जब उस सफ़र के लिए चीज़ों को जमा कर रहे हैं तो हम लोग क्यों नहीं जमा कर सकते, और हमें क्यों नहीं जमा करनी चाहिए। हमने क्या सिर्फ यहीं पे तो नहीं रहना। अच्छा ये हम बात मानते हैं कि हमने यहाँ पर नहीं रहना, और हम ये भी जानते हैं कि हम मर जाएंगे, हम लोगों को दफनाने भी जाते हैं, इससे भी हमें पता चलता है कि भाई दफना के हमने भी, लेकिन हम इस पर यकीन नहीं रखते। अगर हम यकीन रखते होते तो हम हर लम्हा अपने जाने का इंतज़ार कर रहे होते, और इंतज़ार का मतलब ये नहीं है कि अब मैं कोई काम नहीं करूं, मैं पढ़ूं नहीं, मैं काम नहीं करूं, जॉब नहीं करूं, और ये मैंने तो मरना है, मैंने क्या फ़ायदा करूं, रहने दे मैं तो कुछ नहीं करना, मैं तो मरने वाला हूं। जैसे कुछ लोगों के जहन में होता है क्या करना, कुछ कर आगे जो होना है देखा जाएगा, किस्मत में लिखा होगा तो होगा। अस्सलाम वालेकुम। किस्मत तो इंसान ख़ुद बनाता है, परवरदिगार ने तो इंसान को इख्तियार दिया हुआ, इंसान ख़ुद बनाता है, लेकिन हमारा क्या है कि हम लोग रेडी नहीं हैं। हम लोग ज़िंदा ऐसे हैं जैसे हम लोग हमेशा रहेंगे, यानी मैं अभी, मुझे नहीं पता कि मैंने मरना है, मुझे पता है मैंने मरना है, लेकिन मैं आया रेडी हूँ कि मैं मरना है, और मैं मरने के बाद मेरे साथ पहली रात कब्र में क्या होना है और वहाँ पर बरज़ख में क्या होगा और फिर आखिरत में मेरे साथ क्या होगा, क्या मैं इसके लिए तैयार हूँ? इसके लिए मैं तैयार नहीं हूँ, क्योंकि मैंने अपने जहन में बिल्कुल सोचना क्या, सोचता तो आदमी वहाँ जाए, लेकिन क्योंकि मेरे ऊपर शायद वो चिप स्लॉट ही किसी ने निकाल दी है कि जिस पर ये हो कि मरने के बाद क्या होगा, मेरे जहन में कहीं ये ख्याल नहीं है, क्योंकि मैं लाइफ में इतना बिजी हो गया हूँ कि मैं समझता हूँ बस अभी जॉब है, अभी पढ़ाई है, फिर जॉब है, फिर ये है, फिर शादी है, फिर ये 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 ये, और इस दरमियान में अगर ठक आदमी गया तो ये नहीं सोच रहा कि मैं कभी भी जा सकता हूँ। इसलिए मासूमीन की रवायात हैं कि ज़िंदा ऐसे रहो कि जब तक तुम ज़िंदा रहो, खुद इमाम अली अलैहिस्सलाम से है, इमाम फरमाते हैं कि जब ज़िंदा रहो ऐसे रहो कि लोग तुम्हारे बारे में बातें करें, खुश तुम्हारे साथ मिलें, और जब तुम दुनिया से मर जाओ तुम्हारे लिए गिरिया करें, यानी ऐसे रहो ज़िंदा। तो क्या हम लोग ऐसे ज़िंदा हैं कि नहीं? माह मुबारक का महीना ये हमें यही ऑप्शन देता है कि हम थोड़ा सा सोचें, थोड़ा सा अपने ऊपर तफक्कुर करें, वरना मुझे बताएं रमज़ान के अलावा आप लोगों में अंदर भी हिम्मत नहीं है कि कौन आएगा दर्द सुनने, क्योंकि अभी तो रमज़ान है, आपको पता है अफ्तार हो गई है, छुट्टियाँ भी हैं, या ऑफिस से भी जल्दी आ जाते हैं, रमज़ान के बाद तो किसी की ट्यूशन है, किसी का सेंटर है, किसी की जॉब से लेट आ रहा है, कोई किसी के पास ऑप्शन नहीं होता सिवाय माह मुहर्रम की मजालिस के अलावा, उसमें भी हमारे पास ऑप्शन होता है, 9 बजे मजलिस है, 10 बजे मजलिस है, 11 बजे कुछ नहीं है तो टीवी पे देख लेंगे, आप उसकी भी देख लेंगे, लेकिन ये ऑप्शन देखें ना, ये ख़ुद रमज़ान की फजीलत है कि रमज़ान ने आप लोगों को और हमें, हम भी रमज़ान में ही आते हैं वरना हम भी आम दिनों के अंदर जो है वो, ये रमज़ान की फजीलत है, यानी ख़ुद एक महीने के अंदर इतनी पावर है कि हम सबको अपनी तरफ खींच रहा है, और यही लुत्फ़ इलाही है कि परवरदिगार ख़ुद मेज़बान है, लेकिन जब वो मेज़बान होगा तो हम लोग ख़ुद उसकी तरफ खींचे चले आ रहे हैं, हम उसके मेहमान हैं। तो ये कैसे हो सकता है कि परवरदिगार हम तेरे मेहमान हैं, तू हमारे साथ क्या सलूक करेगा, यानी तू हमारे साथ हमें नुकसान पहुँचाएगा, कैसे हो सकता है? उसकी बारगाह में कोई आए और वो तो रहमान है, वो तो रहीम है, वो तो बग़ैर मांगे अता करता है, जो हमारे पास नेमतें हैं हमने उससे तो मांगी भी नहीं थी, उसने हमें सालम बदन आँखें कान सब दिया हुआ। नेमत का अंदाज़ा कब होता है? कि जब नेमत नहीं होती है। मिसाल के तौर पर सारा दिन पानी की अंदाज़ा कैसे होता है हम लोगों को, पानी कितनी बड़ी नेमत है और वो भी ठंडा पानी, ठीक है ना, और आम दिनों में हम इतना कदर भी नहीं करते पानी की, ठीक है, लाइट चली जाए, लाइट वैसे भी नेमत है, वैसे तो खैर पाकिस्तान में तो लाइट हमेशा से ही है, इंसान इसको याद रखता है क्योंकि यहाँ पर एहसास ये ज़्यादा दिलाती है, लेकिन वाकई हम छोटी छोटी सी चीज़ें जो हैं हमारी ज़िंदगी में जब हैं तो हमें एहसास नहीं होता, लेकिन जब कम होती हैं तब एहसास है। अभी हम लोग सालिम हैं, मैंने ऐसे लोगों को देखा है, ऐसे बच्चों को देखा है कि सब सही है, बदन सालिम है मगर ब्रेन डेड है, यानी बच्चा 6 साल का है लेकिन ब्रेन 6 महीने का है। आप सोचें बच्चा मूव नहीं कर सकता, सिग्नल ट्रांसमिट नहीं कर रही है बॉडी, बॉडी ट्रांसमिट करेगी तो हाथ हिलेगा, ब्रेन ट्रांसमिट नहीं कर रहा। आप सोचें कितनी बड़ी नेमत है। मैं ये नहीं कहता कि उनके साथ खुदा ना खास्ता जुल्म और ज्यादती है, मसले तो इलाही है, वालदैन के साथ इम्तिहान है खुद, लेकिन अभी एक मैंने जवान बच्चे को देखा आया हुआ था ज्यारतों पर, यूनिवर्सिटी गोइंग था, जाने वाला था, और उसका नीचे का बॉडी बिल्कुल सेंसलेस थी, ऐसा नहीं था कि बचपन से नहीं, बिल्कुल सही था, स्मार्ट, बिल्कुल सेट, इंटेलिजेंट, अचानक से कोई इसको बुखार कुछ ऐसा हुआ कि यहाँ उसको कुछ हुआ और यहाँ से बॉडी ने नीचे सिग्नल लेना छोड़ दिए, बेचारा व्हील चेयर पर आ गया, इंटेलिजेंट है, पढ़ाई में अच्छा, सब कुछ अच्छा, लेकिन बॉडी काम छोड़ दी। तो हम लोग अभी सालिम हैं, हाथ पाँव नाक सेंसेस सूंघ सकते हैं, बीमार आप हो जाएं खुदा ना करे तो कैसा मुंह का जायका, हर चीज़ बुरी लगती है बीमारी में ना, आदमी पानी भी नहीं पीता, खाना भी नहीं खाता, हर चीज़ क्या है बुरा लगता है, क्यों? सिर्फ ज़बान का टेस्ट चेंज हो जाता है, बीमारी ज़बान का टेस्ट चेंज कर, ये सारी चीज़ें क्या हैं, ये एहसास दिलाती हैं कि जब तक हमने तुम्हें चीज़ें अता की हैं तुम इसको सही इस्तेमाल करो। शुक्र जो है नेमतों का वो ये है कि जो तुम्हें नेमत दी है उसको सही इस्तेमाल उसका शुक्र है। एक तो ये है कि हम अपने हाथ उठाएं परवरदिगार तेरा लाख लाख शुक्रगुजार कि तूने हमें सही सालिम बनाया, हम रोज़े रख सकते हैं इस माह मुबारक में, बहरहाल ठीक है, गर्मी है, शिद्दत है, लेकिन बहरहाल अभी तक बर्दाश्त तूने अता की है और इंशाल्लाह मैं आगे भी बर्दाश्त अता करके हम ये रोज़े रख सकें, क्योंकि गर्मी के रोज़े का बहुत ज़्यादा सवाब है। यानी हज़रत, मैंने कल भी शायद बताया होगा कि हज़रत ईसा की वालदा जब इंतकाल कर गई तो हज़रत ईसा ने दोबारा उनसे उनकी उनसे जब मुखातिब हुए, ख़िताब किया था, अगर आप दुनिया में दोबारा आएँ तो क्या करेंगी, तो उन्होंने कहा कि मैं गर्म आऊँ दुनिया में तो मैं गर्मी के रोज़े रखूँगी और सर्दियों में नमाज तहज्जुद पढ़ूँगी। ये दोनों काम सख्त हैं, सर्दी की उठकर वज़ू करना जो है वो बहुत सख्त काम है। तो अब ये कि अब ये नेमतें हैं हमें, इसका बेहतर क्या है कि हम इसको सही इस्तेमाल करें। लेकिन कुरान के अंदर है कि कुरान कहता है कि कुरान परवरदिगार रोज़े क़यामत पूछेगा कि हमने तुम्हें नेमतें अदा की थी, क्या तुमने उसका शुक्र अदा किया। हम तुमसे सवाल, नेमतों का सवाल करेंगे। तो एक शख्स आया छठे इमाम के पास, इमाम जाफर सादिक अलैहिस्सलाम, अल्लाहुम्मा सल्ले अला मुहम्मद व आलि मुहम्मद। इमाम के पास आया, इमाम से बोला मौला परवरदिगार हमसे नेमतों का सवाल करेगा, ये नेमतें खाने पीने की, फल, ये वो। तो इमाम ने फरमाया कि मैं एक शख्स तुम्हें घर बुलाए और तुम्हें खाना की चीज़ें दे और फिर तुमसे ये कहे कि इसका शुक्रिया अदा करो तो तुम्हें कैसे लगेगा, बहुत बुरा लगेगा। तो कह रहे जब तुम्हें एक शख्स के लिए बुरा लगेगा तो परवरदिगार कैसे तुमसे सवाल कर सकता है। तो कहा कि फिर परवरदिगार हमसे कौन सी नेमतों का सवाल करेगा कि हमने तुम्हें नेमत। तो इमाम फरमाते हैं कि हमारी विलायत का तुमसे सवाल करेगा, हमारी जो विलायत है ये सबसे बड़ी नेमत है, ये तुम्हारे पास है, क्या तुम इसका शुक्र अदा करते हो। और उसका शुक्र अदा करना क्या है, उनकी अतात करना, उनको सही तरीके से फॉलो करना जो है वो विलायत की अतात है। जैसे एक शख्स आया सी छठे इमाम के पास, कहा कि मौला मैं बहुत गरीब हूँ, मैं बहुत फ़कीर हूँ। तो इमाम ने कहा नहीं, तुम फ़कीर नहीं हो, तुम बहुत अमीर हो। कहा कि नहीं मौला मेरे हालात, कहा कि तुम हमसे मोहब्बत नहीं करते। कहा मौला मैं आपसे मोहब्बत करता हूँ। तो कहते हैं कि क्या तुम इस मोहब्बत को पूरी दुनिया में जितनी दौलत हैं उससे बेचोगे। कहा नहीं मौला मैं नहीं बेच सकता। तो कहा तुम फिर सबसे अमीर आदमी हो, यानी अहले बैत की मोहब्बत जिसके दिल में हो वो सबसे दुनिया का सर्वतमंद है। क्यों? क्योंकि वो सब कुछ हल कर सकता है। वो जब तवस्सुल करेगा अहले बैत के साथ, तो अहले बैत ही तो कायनात उन्हीं के तो हाथ में है, कायनात जो है वही लोग तो चला रहे हैं। अब अगर हम इन हस्तियों से अपने आप को जोड़ेंगे तो ख़ुद ब खुद हमारे लिए हर तरह की मुश्किलात आसान हो जाएंगी। माए मुबारक ये ऑप्शन देता है कि जब तुम अपने रब की तरफ आओ तो रब के औलिया की तरफ, रब के वलियों की तरफ आओ। रब के वली तुम्हें बताएंगे किस तरह अपने रब को तुमने इस महीने में पुकारना है। और वो क्या है? वो दुआएं हैं, दुआए सहर है, दुआए अबू हमज़ा उस्माली है, दुआए इफ्तिताह है। ये थोड़ा थोड़ा इंसान इनको, हर दिन की दुआ है छोटी सी, आप उसको पढ़ें। अब तो उर्दू तर्जुमा भी आता है, अब तो व्हाट्सएप पे माशाल्लाह सारी चीज़ें आसानी से पहुंच जाती हैं, आप उसका तर्जुमा पढ़ें, 3-4 लाइनें हैं, बट वो बहुत ज़्यादा उसके अंदर मायने हैं कि अगर आप उसको गौर करें कि आप परवरदिगार से क्या मांग रहे हैं। तो अगर अहले बैत हमें ना बताते कि खुदा को किस तरह पुकारेंगे, तो हमें ये अदब नहीं था कि हम अपने रब को किस तरह पुकारेंगे। ये लुत्फ है हम पर अहले बैत का कि हम अपने परवरदिगार को कैसे पुकारेंगे। इसी तरह चौथे इमाम से रिवायत है कि एक दफ़ा जो है वो नमाज की हालत में सजदे में थे तो घर में शोर उठा कि आग लग गई है। तो इमाम ने मगर सजदे से सर नहीं हटाया, बहरहाल आग बुझा दी गई। फिर नमाज जब ख़त्म हुई तो कहा मौला आप आग की तरफ मुतवज्जा नहीं हुए, आग लगी हुई थी और आप नमाज में मशगूल थे। तो इमाम फरमाते हैं कि ये आग कुछ नहीं, मैं जहन्नुम की आग से ज़्यादा खौफ पर था, वो इससे कई गुना ज़्यादा है। तो क्या हम अपनी ज़िंदगी में थोड़ा सा भी उस आग के बारे में सोचते हैं कि जो हमने खुद जलानी है? ऐसा नहीं है कि वो जल रही है तो कोई खुदा ना खास्ता उसमें डाला जाएगा, नहीं, इंसान खुद भेज रहा है। इंसान चाहे तो अपने लिए जन्नत कंस्ट्रक्शन करा सकता है। देखिए ना, मिसाल के तौर पर आप यहाँ रहते हैं, अब आपने मसलन कहीं प्लॉट लिया तो अब आप ग्रेजुअली उस प्लॉट को क्या करते हैं, बनाते हैं, पहले उसका जो है वो मैप डिज़ाइन करवाएंगे, फिर उसके जो है वो बेसिस बनाएंगे, उसके किनारे, उसकी दीवारें, और फिर हल्के हल्के टाइम के साथ साथ आप उसके पिलर खड़े करेंगे, फिर उसकी वॉल्स बनेंगी, फिर उसकी छत बनेगी, फिर हल्के हल्के आपका घर बन जाएगा, और फिर जब घर बनेगा तो फिर दरवाजे, फिनिशिंग, फिर उसके बाद आप उसमें अंदर अपनी ज़रूरत का सामान मुहैया करेंगे, और फिर आप एक दिन वहाँ पर चले जाएंगे। हो सकता है एक साल में बना पाएँ, 5 साल में बना पाएँ, 10 साल में बना पाएँ, लेकिन आप चले जाएंगे। तो जिस घर में हमने हमेशा रहना है, जो कुरान कहता है हुम फिया खालिदून, तुम उसमें हमेशा रहोगे, तो हम उसके मैप बनाया, उसकी प्लॉटिंग की, उसके ऊपर सुतून बनाए, उसके ऊपर दीवारें खड़ी कर दी हैं, छत लग गई है या नहीं, या बिल्कुल हमने कुछ भी नहीं किया। क्योंकि इस दुनिया में तो हमें फिर भी कुछ आइडिया होता है कि हमने कुछ अरसे बाद शिफ्ट होना है, यहाँ से और उस दुनिया में तो सिर्फ पलक झपकने का फ़र्क है। अभी मैं आपके सामने बैठा हूँ, खूब यहीं बैठे बैठे सांस रुक जाए, कुछ भी हो सकता है, खूब टाइम नहीं है मेरे पास कि मैं कब जाऊँगा। तो क्या मैं आमादा हूँ, क्या मैंने उसमें कुछ काम कर लिया है वहाँ पे, क्या मैं जाऊँ तो कुछ है मेरे पास वहाँ पे या नहीं है, मैंने कुछ भेजा है वहाँ पे या नहीं भेजा। तो देखिए, ये लाइफ पैरालल है, ये दो रास्ते पैरालल हैं। अब मेरी मर्ज़ी है कि मैं अपने जहन्नुम में खुदा ना खास्ता कोई चीज़ भेजूँ या जन्नत के लिए कुछ चीज़ें भेजूँ। तो माह मुबारक का महीना मुझे यही तो देखता है, रोकता है, रुको, अपनी ज़िंदगी की आम चीज़ों को छोड़ो, थोड़ा सा मुतवज्जा हो परवरदिगार की तरफ, थोड़ा अपनी तरफ तवज्जो दो, थोड़ा दुआएं, थोड़ा नमाज़ें, थोड़ा इस्तग़फ़ार, थोड़ा कुरान, यानी रुक जाओ, कुछ उधर की तैयारी करो। और सिर्फ उधर नहीं है, ऐसा नहीं है कि माह रमज़ान के अंदर जो आप अच्छा काम करते हैं, नमाज या रोज़ा, उसके असरात आपको दुनिया में नज़र नहीं आते, दुनिया में भी आपको नज़र आते हैं, बरकतें हैं, खुद आपका चेहरा नूरानी हो जाता है, खुद आपका वजूद पाक हो जाता है, खुद ब खुद आपको चीज़ें समझ में आने लगती हैं, और फिर उस दुनिया में तो उसका अजर कहीं ज़्यादा है। तो बात यह है कि हमें यहाँ से चीज़ें भेजना है, अगर हम नहीं भेजेंगे तो वहाँ पर हम वहाँ पर यहाँ पे तो फिर रेंट पे ले लेता है आदमी घर, वहाँ पे तो रेंट पे भी कोई नहीं मिलेगा, कोई ऑप्शन भी नहीं देगा, वहाँ ये थोड़ी बोलेगा भाई थोड़ा मौलाना साहब छोटा सा प्लॉट दे दें हम लोगों को, थोड़ी बहुत तो जान पहचान, मौलाना साहब ख़ुद बदलने लाइन में खड़े हुए हैं कि शायद कहीं और से कोई आसरा हो जाए किसी और से, किसी को नहीं पता। वो आप माना चाहते हैं इमाम अली के अंदर है ना कि जब इंसान मर जाता है तो माओ बहनों के बहन कुछ नहीं कर सकते, क्यों? क्योंकि वो एक अजीब है आलम कयामत, वहाँ पर ना रोज़े कयामत में क्या है कि ना बाप को बेटे का पता होगा, ना बेटे को बाप का पता होगा, अजीब एक गूगा, एक शोर होगा, हर आदमी को अपनी पड़ी होगी। और कुरान इन सारी बातों को हमारे लिए बयान करता है कि कुछ लोग खड़े हुए हसरत कहेंगे, काश हमने ये काम किए होते, काश हम ये काम कर लेते, काश हम यूं कर लेते, और हसरत से देख रहे होंगे अहले जन्नत को कि देखो ये लोग कैसे थे, लेकिन उस वक्त कुछ भी हमारे हाथ में नहीं होगा। तो अभी हमारे पास सब कुछ है, रसूल खुदा हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा सल्ले अला मुहम्मद। रसूल फरमाते हैं कि अद्दुनिया मज़रौल आखिरा, दुनिया है आखिरत की खेती है, खूब जो बोगे वो काटोगे, आज अगर अच्छा बोगे कल अच्छा काटोगे, आज अगर ख़राब बीज लगाओगे डेफिनेटली ख़राब निकलेगा। ये तो 2+2=4 है, कोई मैथ्स, कोई स्टैट्स, कोई केमिकल फार्मूला नहीं है कि इतनी दफ़ा ट्राई कर लो तो रंग लाल पीला हुआ कि नहीं हुआ, कई दफ़ा ट्राई करने के बाद वो निकलता है ना, नहीं, सिंपल है, अच्छा करो दुनिया में भी ले लो आखिरत में भी ले लो, बुरा करोगे दुनिया में भी बुरा, आप किसी के साथ बुरा करें खुदा ना खास्ता देंगे आपके साथ खुद बुरा हो जाएगा। ना ऐसे दुनिया के अंदर मकाफात अमल बहुत फास्ट है, ठीक है, किसी को ज़बान से बुरा बोलोगे कल को कोई आपको बुरा बोल देगा। रजब अली ख़यात जिनकी किताब इश्क कीमिया उर्दू के अंदर भी प्रिंट हुई हुई है, आरिफ थे, एक दफ़ा रोड पर गए तो देखा एक खच्चर, गधा खच्चर एकदम गुजरा और उसने टांग उड़ाई, ये बच गए। अब ये एकदम हो गए तो ये वहीं रोड पर बैठ गए, ये सोचने लगे कि ये मेरे साथ क्यों हुआ ऐसा। یعنی ایک یہ انسیڈنٹ ہے نا کہ اچانک سے میرے ساتھ کچھ ہوا ہے لیکن بہرحال پھر بھی بچ گئے. تو سوچ سوچتے سوچتے ان کو یہ یہاں تک پہنچے کہ میں نے فکر گناہ کیا تھا. گناہ نہیں کیا تھا, میں نے فکر گناہ کیا تھا. یعنی صرف فکر گناہ کی وجہ سے خدا نے تنبیہ کی. یعنی کیا کیا, یعنی ہوشدار کروایا, سمجھوایا کہ دیکھو غلط. ہماری زندگی میں کتنا ہمارے ساتھ ہوتا رہتا ہے کہ ہم یہ متوجہ ہوتے ہیں کہ یہ ہمارے کسی عمل کی وجہ سے ہے, یہ کیوں ہوا میرے ساتھ. تو ہم لوگ پتہ ہے کہ ہم لوگ بہت زیادہ ریلیکس موڈ میں ہیں, تھوڑا سا ریلیکس موڈ, تھوڑا سا رمضان ویسے بھی دیکھیں سارے ریلیکسیشن باہر کر دیتا ہے نا, تھوڑی گرمی سختی, ویسے بھی روزہ رکھنا یہ, اور بی بی بھی ہائی ہو جاتا ہے آدمی کا, ادھر ادھر روڈ ووڈ پہ گاڑی آگے پیچھے موٹر سائیکل, یہ غصہ گھر کے اندر آئے, یہ کیا ہے وہ کیا ہے. ویسے بھی نیچرل بھی ہے اس ماحول کے اندر, یار بجلی بھی نہیں ہے, نفسیاتی ویسے بھی ہے, حالات بھی کوئی بھی چیز اچھی نہیں ہے انسان کے لیے اس ٹائم. یہاں پر جو ایسی چیزیں حالات ہیں, کوئی بھی چیز, یہ خود بڑا یعنی کہ یہ بہت بڑا کمال ہے کہ آپ لوگ بیٹھے ہوئے میری بات سن رہے ہیں, ورنہ واقعاً یہ ایسا ماحول نہیں ہے کہ آپ کسی کی بات سنیں اتنی دیر تک. یہ خود اللہ نے آپ کے دل کے اندر بہت بڑا جو ہے وہ لطف الہی کیا ہوا ہے. ہاں ورنہ اس ماحول میں مجھ سے بولا نہیں جا رہا, میں اس پریشان ہوں کہ میں کس طرح آپ کو چار باتیں بتاؤں, تو آپ نے بڑی ہمت کی ہوئی ہے کہ میری سن رہے ہیں آپ باتیں. یہ لطف الہی ہے, واقعاً لطف الہی ہے, ورنہ انسان سائیکولوجیکل مریض ہوا ہوا ہے اس حالات میں. تو یہ خود ہم چاہیں تو پروردگار سے کہہ کر, پروردگار تھوڑے لطف میں اور اضافہ کر دے, تھوڑی میری زندگی بھی پائپ لائن پہ بہتر کر دے, تاکہ میں تھوڑا تیری طرف آنا چاہتا ہوں. آپ دیکھیں نا کہ ہم لوگ اپنے رب سے دور ہو گئے ہیں. اگر ہم اپنے پروردگار سے قریب ہو جائیں, ہماری ساری مشکلیں آسان ہو جائیں گی. ہم اپنے پروردگار سے دور ہو گئے ہیں. رمضان کا مہینہ اپنے رب کے قریب جانے کا مہینہ ہے. بھائی آپ یہ جو مہمان جن کا یہ گھر ہے, اس نے ہمیں بلایا ہے, ہم آئے ہیں, ہم بیٹھے ہوئے ہیں, سب ہیں. اب ہم چاہے وہ ہماری جو بھی ضیافت کریں, چاہے پانی پلائیں, چاہے چائے پلائیں, چاہے ویسے بھی بیچ دیں, لیکن خود بٹھانا, بات کرنا, خود یہ نا قریب آئے ہیں, قربت ہوئی ہے, بیٹھے ہوئے ہیں. پروردگار میزبان ہے, ہم مہمان ہیں. ہم جب اس مہینے میں داخل آئے ہیں شہر الرمضان, تو کیا ہے, ہم قریب آ گئے ہیں اس سے. اب جب قریب آ گئے ہیں تو پھر تعلقات تھوڑے بہتر کریں نا. اب یہ کیا قریب بھی آ گئے اور پھر ادھر منہ کر کے بیٹھے ہوئے ہیں, پھر ناراض ہو کے ایک مہینے کے بعد جو ہے وہ چلے جائیں, تو کچھ بھی نہیں ملا, اہم خام خواہ کا ہم لوگ مہمان بنے پھرتے تھے پروردگار کے, کچھ ہوا ہی نہیں زندگی میں. نہیں, بہت کچھ ہے. اب یہ ہمارے اپنے اوپر ہے کہ ہم اپنے میزبان سے کیا لیں. ادھر تو سب مل رہا ہے, رحمتیں ہیں, مغفرتیں ہیں, نجات ہے, سب کچھ مل رہا ہے, سب کچھ دسترخوان لگا ہوا ہے, معنوی مل رہا ہے. اب یہ میرے اوپر ہے کہ میں ہر روز کیا لے کے جاؤں. میں ہر روز جو ہے وہ خدا نخواستہ مشکلات لے کے اٹھوں یا اپنے لیے کوئی غلط بات سنوں, نہ تھوڑا سا ٹائم اپنے اور اپنے رب کے درمیان گزاریں. جیسے ہم لوگ دسترخوان پہ ٹائم گزارتے ہیں سحری کے اور افطار کے, یہ ہو وہ ہو اور ہاتھ بھی ہر جگہ تک پہنچ جائے اور ساری چیزیں پہلے آ جائیں, ہوتا ہے, نیچرل ہے. تو یہ جو تھوڑا سا ٹائم ہے, یہی تھوڑا ٹائم جہاں نماز پہ گزاریں. سحری میں اٹھتے ہیں ہم لوگ, اٹھتے ہی ہیں, بغیر سحری کے تو بہت ہی مشکل ہے کہ روزہ انسان, اور اگر جس دن کو رکھ لے تو سارا دن بولتا رہتا ہے یار آج تو بغیر سحری کے روزہ رکھا, آج تو بہت لگ رہا ہے, کیونکہ یار آنکھ ہی نہیں کھلی. تو بات یہ ہے کہ جو آنکھ ہے اس کو تھوڑا سا پہلے کھول لیں ایک, اور اس نیت سے کھولیں کہ میں پروردگار رزق مادی تو کھاؤں گا لیکن رزق معنوی بھی کھاؤں گا. رزق معنوی کیا ہے کہ میں 3 رکعت تہجد کی پڑھ لوں, میں 11 رکعت نہیں پڑھ سکتا پروردگار, بہت لمبا ٹائم ہے, میں 3 رکعت پڑھ لوں گا, یعنی 2 رکعت شف اور 1 رکعت وتر, یہ میں پڑھ لوں گا جب تک امی باجی بہن جو ہیں وہ کھانا بنا رہی ہیں, چائے بنا رہی ہیں, بس میں جلدی جلدی وضو کیا, بس میں ایک دم منٹ آ رہا ہوں, بس بتانے کی بھی ضرورت نہیں ہے, خاموشی سے اللہ اکبر کیا, 1 منٹ آ رہا ہوں بس اللہ اکبر, اور 2 منٹ میں. ضروری نہیں ہے کہ وتر کے اندر 300 دفعہ الف بولیں اور 90 دفعہ, آدمی سے بھاگتا ہے وہی, اب کیسے بولیں گے یار, لوگوں نے دیکھ لیا بولیں گے بہت ہی تقوی اختیار کر لیا اس نے, گھر والے بھی پریشان ہو جائیں گے. تو ہاں چھوٹی سی جلدی اللہ اللہ 4-5 دفعہ استغفار اور 40 مومنوں کے نام لینے کی بھی ضرورت نہیں ہے, اب کس کس کو یاد کروں, میں اللہ مغفر للمومنین والمومنات, ایک ہی دفعہ کیا. اور یعنی لائف میں تھوڑا سا کوشش کریں, آپشن ہے, شارٹ کٹ ہے, عادت بنائیں. بھائی سحر کے اندر, سحر خود یعنی سحری صرف کھانے, ہم تو صرف سحری کا مطلب کھانا, ورنہ سحر جو ہے وہ خود ایک ایسا مقام ہے, ایک ایسا ٹائم فریم ہے کہ عرفا جو اولیاء خدا تھے وہ اس ٹائم اپنے لیے اسی وقت کو خدا سے ملاقات کا وقت سمجھتے ہیں. کیوں؟ کیونکہ اس وقت میں پروردگار کچھ خاص نازل کرتا ہے. ایک سحر میں بیدار ہونا, صرف بیدار ہونا ایک ہے کہ آپ نمازیں پڑھیں تہجد دعا نہ ایک کچھ بھی نہ پڑھیں, صرف بیدار ہو جانا یعنی اٹھنا جو ہے اس وقت میں خود ایک بہت بڑا جو ہے وہ توفیق الہی ہے. خود اس وقت نازل کچھ نہ کچھ ہو رہا ہوتا ہے, فرشتوں کی ڈیوٹیوں کی ٹائم چینج ہو رہا ہوتا ہے. وہ دیکھتے ہیں یار میں آیا, ملائکہ جب جا رہے ہیں کہتے ہیں یہ تو بچہ عبادت میں, اور دوسرے والے آتے ہیں وہ کہتے ہیں وہ جب دیکھتے ہیں آتے ہیں وہ کہتے ہیں یہ بھی عبادت میں. یعنی دونوں آنے جانے والے جو ڈیوٹیز چینج کر رہے ہیں دونوں کیا لکھ رہے ہیں, ہم نے اسے عبادت میں دیکھا. کیا ان کو بھی تھوڑے کام میں اضافہ کریں نا, وہ آتے ہیں خالی فائلیں لے کے چلے جاتے ہیں, بھائی ان کے تھوڑے سے فائلوں میں اضافہ کریں, تھوڑا وہ لکھ وکھ کے لے کے جائیں کہ بھائی میں عبادت کی, میں نے نماز پڑھی, میں نے استغفار کیا, تو تھوڑا ان کے کام میں بھی بڑھائیں. ورنہ وہ کہہ رہے ہیں پروردگار تو نے ہمیں بنا تو دیے, تو پبلک کچھ کر ہی نہیں رہی ہے, ہم تو خالی آ رہے ہیں خالی جا رہے ہیں, تو تھوڑا سا ان کو بھی کام ہو تاکہ ان کے بھی جو ہے پروردگار نے خلق کیا ہے کسی کام کے لیے. تو کیا ہے کہ تھوڑی سی زحمت ہے, اس کو کوشش کریں. ابھی تو تیسرا چوتھا رمضان ہے, ابھی تو سٹارٹ ہے, تھوڑی سی کوشش کریں. آگے آنے والے دن کافی پڑے ہوئے ہیں, تھوڑی سی دو رکعت ایک رکعت وتر پڑھیں, آپ یقین کریں بہت لطف آئے گا. آپ اپنے رب سے بات کریں گے, کچھ نہیں ایک دعا, لمبی چوڑی دعائیں نہیں مانگ, ایک دعا, پروردگار بس میں تیرا ہونا چاہتا ہوں, میں تیرے قریب آنا چاہتا ہوں, دنیا مجھے تجھ سے کھینچ رہی ہے, معاشرہ مجھے تجھ سے کھینچتا ہے, میرا نفس مجھے تجھ سے کھینچتا ہے, میری آنکھیں مجھے تجھ سے دور کرتی ہیں, میں دور نہیں ہونا چاہتا, میں جوان ہوں تو مجھے جانتا ہے, میرا نفس کمزور ہے, مجھ سے غلطی ہو جاتی ہے, کبھی سڑک پر غلطی ہو جاتی ہے, کبھی میں اکیلا بیٹھا ہوتا ہوں, ٹی وی ہے کمپیوٹر ہے, میری نگاہیں غلط اٹھ جاتی ہیں, مگر میں نہیں چاہتا کہ میں تجھ سے دور ہوں, میں یہ کمزوری ہے میری کہ میں ان طرف کھینچا چلا جاتا ہوں, مگر تو جانتا ہے کہ اگر تو نے نہیں بچایا تو مجھے کچھ بھی نہیں بچا پائے گا, یہ تو سب چیزیں مجھے برباد کرنے کے لیے ہیں, مگر میں تیری بارگاہ میں صرف یہ کہتا ہوں پروردگار تو مجھے اپنا بنا لے, اگر تو نے مجھے اپنا بنا لیا تو پوری دنیا مجھے دھتکار بھی دے تو مجھے کوئی گلہ نہیں, لیکن اگر تو نے مجھے اپنی بارگاہ سے نکال دیا تو پوری دنیا میری مدد کر لے تو بھی میں کچھ نہیں کر سکتا. اس لیے امام حسین علیہ الصلوۃ والسلام دعا عرفہ میں ارشاد فرماتے ہیں کہ پروردگار جس نے تجھے پا لیا اس نے کیا کھویا, اور جس نے تجھے کھو دیا اس نے کیا پایا. تو بس آج مورل کہ ہمیں اپنے پروردگار سے رابطہ بنانا ہے, چاہے وہ تھوڑی ہی دیر کا کیوں نہ ہو, تھوڑا سا رابطہ بنائیں. یہ ایسا رابطہ ہے کہ یہ پھر آپ کے پورے 24 گھنٹے میں ڈاؤن لوڈ کرتا رہے گا. یعنی ایک دفعہ آپ نے صرف آئی پی راؤٹ کرنی ہے اپنی, پھر اس کے بعد آپ کی آئی پی جو ہے وہ راؤٹ رہے گی اور خود بخود ڈاؤن لوڈ, اور فری ہے یہ موبائل کے پیکیج ہے نا, یہ لے لیں اتنا جی بی ڈاؤن لوڈ فری ہے, یہ فری ہے پورا مہینہ آپ کو آپشن ہے یہ کہ ذرا سا آپ پیکیج آن کر لیں رات کو ہے, لیکن تھوڑی سی دیر کے لیے آپ وہاں نائٹ پیکیج ہے, لیکن نائٹ پیکیج کا کوالٹی یہ ہے کہ پھر یہ آپ پورا ہاں پورا دن جو ہے وہ ڈاؤن لوڈ فری ہے. یہ تھوڑی سی زحمت کریں انشاءاللہ, خود دعا کرتے ہیں کہ پروردگار سے پروردگار ہمیں توفیق عطا فرما کہ تو جس طرح چاہتا ہے ہمیں اس ماہ مبارک میں ویسا بنا دے. پروردگار امام زمانہ کے ظہور میں تعجیل عطا فرما, ہمیں ان کے ناصروں ان کے مددگاروں میں شمار فرما, جو لوگ پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما, جو بے روزگار ہیں رزق حلال عطا فرما, جو برسر روزگار ہیں رزق میں ترقی اور کشادگی عطا فرما. بہت سارے لوگ مریض ہیں, بیمار ہیں, کینسر کے مریض ہیں, فالج کے مریض ہیں, ہارٹ کے پیشنٹ ہیں, بہت سے لوگ ہاسپٹل میں ہیں. ایک مولانا بھی مسقط کے اندر بہت کافی مہینوں سے کشمکش کی زندگی گزار رہے ہیں. ان سب جتنے بھی بیمار ہیں اور جو لوگ دعا کے لیے بھی کہتے ہیں, جو لوگ یہاں موجود ہیں, ان کے دو دوست احباب رشتہ دار مریض ہیں, پنجتن پاک کے صدقے اہل بیت کے صدقے پروردگار انہیں شفائے کاملہ اور عاجلہ عطا فرما. اور جو مسلمان جہاں جہاں مشکلات میں, فلسطین ہے, یمن ہے, شام ہے, عراق ہے, افغانستان ہے, اور خاص طور پہ پاکستان, پروردگار یہاں کے مسلمانوں کی جان مال عزت آبرو کی حفاظت فرما, پاکستان کے دشمنوں کو نیست و نابود فرما, چاہے دشمن داخلی ہوں چاہے دشمن خارجی ہوں. اسلام کے دشمن امریکہ اور اسرائیل کو نیست و نابود فرما، داعش کو بھی کیفرے اس پر اس کو پہنچنے کی توفیق عطا فرما، اور ہمیں سب کو مل کر امام زمانہ کے ظہور کی تیاری کرنے کی توفیق عطا فرما۔ آخر میں ایک دفعہ سورہ فاتحہ اور تین دفعہ سورہ توحید پڑھ کر تمام مومنین مومنات، محرومین، اپنے سب مومنین اور جنہوں نے یہ پروگرام رکھا ہے ان کے محرومین، تمام شہداء انقلاب، شہداء ملت جعفریہ، امام خمینی اور استاد سبط جعفر کی روح کو پڑھ کر بس بسم اللہ الرحمن الرحیم۔